أشهد أن لا إله إلا الله وحده لا شريك له وحده لا شريك له وأشهد أن محمدا عبده ورسوله أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين الرحمن الرحيم مالك يوم الدين إياك نعبد وإياك نستعين اهدنا الصراط المستقيم صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين يا أيها الذين آمنوا لا تخونوا الله والرسول وتخونوا أماناتكم وأنتم تعلمون خیانت سے متعلق جو خطبات کا سلسلہ چل رہا ہے اس میں گزشتہ جمعے پہ میں نے حضرت اقدس محمد رسول اللہ صلی اللہ علیہ وسلم کی یہ حدیث بنائی تھی کہ سب سے زیادہ بدنصیب اور سب سے زیادہ قابل گرفت خائن خیانت کرنے والا وہ ہے جس کو امیر بنایا جائے اور وہ اپنی امارت کے معاملات میں خیانت کرے. یہ بہت ہی بڑا وعید ہے اور بہت ہی بڑی تنبیہ ہے. اس سے متعلق میں نے گزشتہ خطبے میں یہ ذکر کیا تھا کہ دنیا کے حکمران بھی دنیا کے معاملات میں امیر بنائے جاتے ہیں اور قطعاً اس بات سے بے خبر ہیں کہ وہ مالک نہیں ہیں بلکہ امین ہیں. اور مالک صرف خدا ہے, اس کے سوا اور کوئی ذات مالک نہیں ہے. دنیا میں جتنی بھی ذمہ داریاں ہم پر سونپی جاتی ہیں بحیثیت امین کے سونپی جاتی ہیں, خواہ وہ دنیاوی ہوں یا دینی ہوں, اور اللہ تعالیٰ قیامت کے دن یعنی روز جزا سزا کو ان سب امانتوں کا حساب لے گا. یہ مضمون ہے جو قرآن کریم نے بار بار کھول کر پیش فرمایا اور حضرت اقدس محمد رسول اللہ صلی اللہ علیہ وسلم نے بھی مختلف رنگ میں اس کی اہمیت ذہنوں اور دلوں پر واضح فرمائی. امیر سے متعلق جہاں تک دنیا کے معاملات کا تعلق ہے میں گزشتہ خطبے میں کچھ گفتگو کر چکا ہوں, اگرچہ مضمون بہت وسیع ہے اور تھوڑے وقت میں اس کا حق ادا نہیں ہو سکتا, لیکن اور بھی بہت سی باتیں مجھے کہنی ہیں, اس لیے اب میں اس کے دوسرے حصے کی طرف توجہ مبذول کرتا ہوں, یعنی دینی معاملات میں امارت. دینی معاملات میں سب سے زیادہ ذمہ داری تو انبیاء کی ہوتی ہے کیونکہ انہیں خدا تعالیٰ خود منتخب فرماتا ہے اور براہ راست منتخب فرماتا ہے. اس لحاظ سے انبیاء کی ساری زندگی ڈرتے ڈرتے گزرتی ہے. جب یہ کہا جاتا ہے کہ نبی سب سے زیادہ متقی ہیں تو اس کا ایک مفہوم یہ بھی ہے کہ وہ سب سے زیادہ ہر وقت خدا کے خوف میں زندگی بسر کرنے والے ہوتے ہیں. چنانچہ ان اکرمکم عند اللہ اتقاکم, कि आयत के रोश की रोशनी में जब हम इस मज़मून को देखते हैं तो मुराद ये है कि अल्लाह ताला ने सबसे ज़्यादा इज्जत उसी को बख्शी जो खुदा की नज़दीक सबसे ज़्यादा मुत्तकी था। बस तकवा की एक हालत ओहदे से पहले पाई जाती है और उस हालत को मद्देनज़र रखकर ओहदा दिया जाता है और एक हालत ओहदे के बाद पैदा होती है और वो हालत खौफ की हालत है कि जिस ओहदे को मेरे स्कूल फरमाया गया है क्या मैं उसका हक अदा कर सकता हूँ या नहीं। दूसरे हिस्से पर खुलफा की जिम्मेदारी है जो अंबिया के बाद इस जिम्मेदारी का बोझ उठाते हैं कि जो काम अंबिया ने करने थे उनको जारी रखें और उन पर नज़र रखें। उनका इंतखाब बराह रास्त अल्लाह ताला की तरफ से नहीं होता मगर उस जमात के वसीले से होता है जिस जमात को खुदा ताला के नबी तैयार करते हैं और उनको अमानतदार बनाकर इस दुनिया से रुख्सत होते हैं। बस अमानत की बहुत ही बड़ी अहमियत है। जब तक वो जमात अमीन रहेगी जिसको खुदा के कायम करदा खलीफा ने खुद तरबियत देकर अमीन बनाया था उस वक्त तक उनका इंतखाब भी बेहतरीन होता चला जाएगा और अतकाकुम का मज़मून खिलाफत पर जारी उसारी रहेगा। लेकिन अगर उस जमात के तकवा में फ़र्क पड़ जाए तो लाजमन उसका असर उनके इंतखाब पर भी असरअंदाज होगा और दरअसल खलीफा और जमात एक दूसरे का आईना बन जाते हैं, एक दूसरे की तकवा की तस्वीर होते हैं और ये एक ऐसा मुसलसल जारी और सारी राबता है कि इसमें किसी वक्त भी कोई रखना नहीं होता। इस पहलू से जमात का फ़र्ज है कि वो खलीफा के लिए दुआएं करती रहे कि अल्लाह ताला उसे हमेशा अमानतदार रखे और अमानतों का हक अदा करने की तौफीक बख्शे और हमेशा खलीफा का ये काम रहेगा कि जमात को अमानत की तरफ मुतवज्जे करता रहे और ऐसा निज़ाम कायम करे और ऐसे निज़ाम की हिफाजत करे जिस निज़ाम में सिर्फ अमीन ही पनप सकता है और गैर अमीन को उसमें जा कोई न रहे। बस यही कोशिश है जो हमेशा खुलफाए जमात अहमदिया करते रहे और इसी कोशिश का ये एक सिलसिला है जो मैं खयानत और उसके मुकाबले पर अमानत से मुतल्लिक जमात को मुख्तलिफ पहलुओं से समझाने की कोशिश कर रहा हूँ। तीसरे दर्जे पर वो उमरा हैं जिनके सुपुर्द जमात में कुछ जिम्मेदारी की जाती है। जहाँ तक उमरा का ताल्लुक है उनके हैसियत दो तरह से है। एक हैसियत वो है जिसमें उस इलाके के अवाम ने इस ख्याल से उनको मुंतखब किया कि वो अमीन हैं और एक इस लिहाज से कि उस इंतखाब पर खलीफा वक्त ने स्वाद कर दिया। बस अगरचे खुदा ताला के तकर्रुर के लिहाज से वास्ता दर वास्ता पड़ चुका लेकिन जिस खलीफा को खुदा ने अमलन मुंतखब फरमाया उसका भी स्वाद हो गया और उन्हीं अवाम का स्वाद भी हो गया जिनके नुमाइंदों ने पहले खलीफा चुना था। इसलिए अमारत को भी एक गैर मामूली अहमियत हासिल है और अमीर पर जो अमानत का बोझ डाला जाता है वो बड़ा मुकद्दस बोझ है और इसी तकद्दस को पेश नज़र रखते हुए हमेशा उमरा को अपने फ़राइज़ सर अंजाम देने की कोशिश करते रहना चाहिए। बाज़ दफ़ा बाज़ जाहिल इलाक़ों में उहदों को बरह रास इज़्ज़त का ज़रिया समझा जाने लगता है और जिस तरह सियासत में किसी मनसब को इज़्ज़त का ज़रिया समझा जाता है इसी तरह इन जमाती और दीनी उहदों को भी बाज़ लोग इज़्ज़त का ज़रिया समझते हैं। اور عزت کے حصول کے لیے کوشاں رہتے ہیں اور عزت کے حصول کی خاطر عہدے سنبھالتے ہیں اور اس ان کے پیچھے بعض دفعہ ان کے خاندان کے ان کے تعلق والوں کے جتھے بن جاتے ہیں. اگرچہ جماعت احمدیہ میں اللہ تعالیٰ کے فضل سے مسلسل اس بات پر نگاہ رہتی ہے کہ کسی قسم کا کوئی پروپیگنڈا عہدوں کے انتخاب کے وقت نہ ہو, لیکن بعض دفعہ بغیر پروپیگنڈے کے بھی, یعنی ایسے پروپیگنڈے کے بغیر بھی جو ذمہ دار عہدے داران کو سنائی دے, عملاً پروپیگنڈے کا رنگ ہوتا ہے. بعض برادریاں بعض عہدوں پر قبضہ کرنے کی کوشش کرتی ہیں اور بظاہر ایک ایسے شخص کو امین بنایا جاتا ہے, منتخب کیا ہے, لیکن امر واقعہ یہ ہے کہ جہاں نیتیں بگڑ جائیں, وہاں خواہ وہ انتخاب جماعت کا ہو, خواہ اس پر خلیفہ وقت سواد کر دے, اسے خدا کی تائید حاصل نہیں رہتی. بس یہاں پہنچ کر مضمون ایک اور فضا میں داخل ہو جاتا ہے. یہ نہیں کہا جا سکتا کہ ہر عہدے دار جس کو جماعت نے چنا اور جس پر خلیفہ وقت نے سواد کیا وہ عہدے دار ضرور تائید یافتہ ہے اور ضرور امین ہوگا. جہاں تک خلیفہ وقت کا تعلق ہے, اس مضمون پر حضرت خلیفۃ المسیح اول رضی اللہ تعالیٰ عنہ نے بہت عمدہ روشنی ڈالی. جب یہ سوال اٹھایا گیا کہ ایک خلیفہ بھی تو غلطی کر سکتا ہے, اور بھی کچھ باتیں اس زمانے میں کی گئیں جو دراصل اہل پیغام کی طرف سے ایک مخفی پروپیگنڈے کی صورت میں جاری و ساری تھیں اور سوسائٹی میں چہمگوئیاں کی جا رہی تھیں, تو حضرت خلیفۃ المسیح اول نے اس مضمون پہ جو خطبات دیے ان میں اس مضمون اس حصے پر بھی روشنی ڈالی. اب نے فرمایا, دیکھو میں خدا کو جواب دے ہوں اور تم لوگ مجھے جواب دے ہو, جب میرے علم میں تمہاری غلطی آتی ہے تو میں پکڑوں گا, اور یہ نہ سمجھو کہ میں کسی پکڑ سے بالا ہوں. جب خدا نے یہ سمجھا کہ میں اس لائق نہیں رہا تو مجھے اٹھا سکتا ہے, بس خدا کا عذر دنیا سے واپس بلا لینا ہے, نہ کہ اس دنیا میں کسی کو اختیار دینا کہ وہ خلیفہ وقت کو منصب سے ہٹا دے. بس جہاں خدا تعالیٰ کی پکڑ ہے وہاں اور بھی بہت سے امور ہیں جو کار فرما ہیں. خدا تعالیٰ ضروری نہیں کہ ہر غلطی پر ایسی پکڑ کرے کہ اس کے نزدیک ایسے شخص کا بلانا ضروری ہو جائے, نہ یہ مطلب ہے کہ ہر خلیفہ وقت جس کی موت واقعہ ہو اس نے کوئی غلطی کی تھی جو اللہ تعالیٰ نے واپس بلا لیا. اس لیے یہاں غلطی سے اس مضمون میں اپنے دماغ میں الجھنیں پیدا نہ کر دیں. ہر شخص نے مرنا ہے, موت غلطی کی علامت نہیں ہے, مگر جو مضمون حضرت خلیفۃ المسیح اول بیان فرما رہے ہیں وہ یہ ہیں کہ تم کسی خلیفہ کو معزول نہیں کر سکتے, صرف خدا ہے جو معزول کر سکتا ہے, اور خدا کا عزل یہ ہے کہ وہ اس کو واپس بلانے کا فیصلہ کر لے گا. پھر یہ معاملہ اس کے ہاتھ میں ہے کہ کیوں بلایا گیا. دوسرے یہ کہ خدا تعالیٰ کی نظر صرف کمزوریوں پر نہیں ہوتی, بعض دوسرے پہلوؤں پر بھی ہوتی ہے, اور بعض دفعہ وہ مہلت بھی دیتا ہے, بخشش کا بھی سلوک فرماتا ہے. اس لیے نہ بلانے کا بھی یہ مطلب نہیں بنتا کہ وہ شخص غلطی سے پاک ہے. غلطیاں ہو سکتی ہیں اور استغفار کا مضمون بھی جاری رہتا ہے, اور اللہ تعالیٰ کی نظر جہاں کمزوریوں پر پڑتی ہے وہاں بعض خوبیوں پر بھی پڑتی ہے, ان کے امتزاج کے نتیجے میں کچھ فیصلے ہو رہے ہوتے ہیں, اور کچھ بخشش اور سچی توبہ کے نتیجے میں بھی خدا تعالیٰ کی تقدیر بن رہی ہوتی ہے یا کسی کے خلاف بگڑ رہی ہوتی ہے. تو یہ مجموعہ مضامین وہ ہیں جن کا ملاءِ اعلیٰ سے تعلق ہے, بندے اور اللہ کے درمیان جو قصے چلتے ہیں, جو رشتے بنتے یا بگڑتے ہیں, ان پر انسان کی نظر نہیں پڑ سکتی. اس لیے اس کو خدا تعالیٰ پر ہی رہنے دینا چاہیے اور اللہ تعالیٰ کے فیصلے پر توکل رکھنا چاہیے. جو بھی فیصلہ ہوگا وہ درست ہوگا. لیکن جہاں بندوں کے رشتے آپس میں بن جائیں وہاں بہت سی باتیں کھل کر سامنے آ جاتی ہیں. بعض دفعہ ایک بخشش کا معاملہ سامنے آتا ہے لیکن انسان بے اختیار ہوتا ہے, کیونکہ جس سے بخشش کی توقع ہے وہ امین ہے, وہ مالک نہیں ہے. پر اس پہلو سے میرا تعلق جو جماعت میں عہدیداروں سے ہے, اس میں بعض دفعہ جب مجھے سختی کرنی پڑتی ہے تو اس سختی سے بھی درگزر کرنی چاہیے, کیونکہ وہ میری بے اختیاری کی علامت ہے, میرے دل کی سختی کی علامت نہیں. وہ بے اختیاری یہ ہے کہ میں مالک نہیں ہوں, امین ہوں. اللہ تعالیٰ نے کچھ ذمہ داریاں ڈالی ہیں, ان کو جس حد تک میں سمجھتا ہوں جس طرح ادا ہونی چاہیے اسی طرح ادا کرنے کی کوشش کرتا ہوں. غلطیاں ہیں تو خدا کی پکڑ کے نیچے ہوں اور اسی سے معافی کا طلبگار ہوں. درست فیصلے ہیں تو خدا ہی کی خاطر ہیں. اس لیے جہاں تک جماعت کے زاویے سے دیکھنے کا تعلق ہے, اس کو خلیفہ وقت پر اعتماد رکھنا چاہیے اور توکل رکھنا چاہیے کہ وہ خدا کی طرف سے اس حد تک ضرور حفاظت یافتہ ہے کہ کوئی ایسی بڑی غلطیاں نہیں کرے گا جنہیں خدا درست نہ فرما دے, جن کا جماعت کو نقصان پہنچے. کیونکہ اگر ایسا ہو تو پھر خدا تعالیٰ پر بھی اس کا حرف پڑتا ہے, حرف آتا ہے. اللہ تعالیٰ نے جس شخص کو مہلت دی ہوئی ہے اور اپنی حفاظت کے تابع رکھتے ہوئے خدمت کا موقع دیا ہے, اس سے ایسی غلطیاں نہیں کروانے ہونے دیتا جو اس کے نظام کو بگاڑ دیں. بس ایسے وہ وقت ہیں جن کے متعلق حضرت خلیفۃ المسیح اول رضی اللہ تعالیٰ عنہ نے روشنی ڈالی کہ اگر خدا نہ خواستہ ایسا خطرہ ہو تو خدا تعالیٰ جب چاہے اس کو واپس بلا سکتا ہے, مگر جماعت کو خلافت کی چھتری کے نیچے یہ حفاظت ضرور ہے کہ ایسی غلطیاں جو عارضی یا معمولی نوعیت کی ہوں, جن سے نظام کے بگڑنے کا خدشہ نہ ہو, ایسی غلطیوں سے اللہ تعالیٰ چاہے تو درگزر فرمائے, لیکن ایسی غلطیاں جو نظام کو بگاڑنے کے خطرہ رکھتی ہوں ان کو یا تو خدا تعالیٰ ضرور اصلاح ان کی یا تو اصلاح فرما دے گا اور خود سمجھا دے گا اس شخص کو جس سے غلطی ہوئی اور وہ اپنے غلط فعل کو کردم کر دے گا, یا پھر اللہ تعالیٰ ایسے شخص کو یہ سمجھ اگر یہ فیصلہ فرمائے کہ مزید اس امانت کا اہل نہیں رہا تو اسے واپس بلا سکتا ہے. مگر جیسا کہ میں نے بیان کیا, امارتوں اور دیگر عہدیداروں کی نگرانی میں میں چونکہ مالک نہیں ہوں یا کوئی بھی خلیفہ مالک نہیں ہے, اس لیے اس کے اختیارات محدود ہیں اور انہی محدود اختیارات کے تابع وہ فیصلے کرتا ہے. لیکن اس کے سامنے جواب دہ سب ہیں, جس طرح وہ ہر لمحہ خدا کے سامنے جواب دہ رہتا ہے جو ان کی جواب طلبی کرتا ہے. یعنی خلیفہ وقت ہر وقت خدا کے سامنے جواب دہ ہے, جماعت خلیفہ وقت کے سامنے جواب دہ ہے, کیونکہ خدا تعالیٰ نے جو امانت خلیفہ وقت کے سپرد فرمائی ہے وہ آگے مختلف دائروں میں جماعت کے مختلف عہدیداروں کے سپرد کی جاتی ہے, اور ان سے جو جواب طلبی ہے وہ دو انسانوں کے درمیان ہے, اور اس میں محدود علم کی بنا پر کئی لوگ بچ جاتے ہیں, اور محدود علم کی بنا پر کئی لوگ سزا پاتے ہیں اور ہو سکتا ہے وہ سزا وار نہ ہوں. تو انسانی معاملات میں اس قسم کی غلطیوں کی گنجائشیں رہتی ہیں, مگر نگرانی ضروری ہے, اور اسی نگرانی کی طرف میں آج آپ کو اس لیے متوجہ کرنا چاہتا ہوں کہ حضرت اقدس محمد رسول اللہ صلی اللہ علیہ وآلہ وسلم نے جب یہ فرمایا کہ امیر اگر خیانت کرے تو اس کی خیانت سب سے زیادہ خطرناک خیانت ہے اور اس سے سب سے زیادہ باز پرس ہوگی. بس جتنے جماعت میں امیر ہیں وہ بھی اس حدیث کے تابع ہیں, और जितने दूसरे अहदेदार हैं जो उमरा के ताबे हैं वो भी इसी हदीस के ताबे हैं, क्योंकि आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम के दूसरे फरमूदात से पता चलता है कि इस मज़मून का दायरा इतना वसी है कि इंसानी ज़िंदगी के हर शोबे पर हावी है, कोई एक भी ऐसा पहलू नहीं जो इससे बच गया हो। छोटे से छोटा अहदेदार भी दरअसल इस आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम के फरमान के ताबे अपनी ज़िंदगी गुजारता है कि वो अमीन बनाया गया है, और इस लिहाज से अमानत का हक अदा करना ज़रूरी है। जमात को जब मैं बाज़ हदायतें देता हूँ, नसीहतें करता हूँ, तो उन नसीहतों को सुनकर उन पर कैसे अमल किया जाता है, ये अमल का अंदाज हर शख्स की अमानत का आईना बन जाता है। बहुत से उमरा हैं जब वो एक नसीहत को सुनते हैं वो उसको अपनी जमात में जारी करने की कोशिश करते हैं, नसीहत से मुराद निज़ाम जमात के ताल्लुक में नसीहतें हैं, जारी करने की कोशिश करते हैं और पूरी दयानतदारी से वो चाहते हैं कि उस हदायत का हक अदा हो जाए। बाज़ ऐसे हैं जो सुनते हैं और गफलत की नज़र से देखते हैं और पूरी तवज्जो नहीं करते, और बाज़ ऐसे हैं जो कुछ देर तवज्जो करते हैं और उसके बाद छोड़ देते हैं। मुख्तलिफ़ हालतों में जमात पाई जाती है। हमारे वाक़िया ये है कि अगर सारी जमात के तमाम अहदेदारान इस हद तक अमीन बन जाएं जिस हद तक अल्लाह ताला अमानत का तसव्वुर हमारे सामने पेश फरमाता है और अमानत के मज़मून को कुरान और अहादीस खोल रहे हैं, और उस हद तक अमीन बन जाएं जिस हद तक आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम के पाक नमूने से हमें अमानत का मज़मून समझ आता है, तो दुनिया में जमात इस दौर में जमात अहमदिया की तरक्की सैकड़ों गुना ज़्यादा तेज़ रफ्तार से हो सकती है। वो इनकलाब जो सदियों दूर दिखाई देते हैं वो हमें दरवाजे पर खड़े दिखाई देने लगेंगे। ज़रूरत इस बात की है कि ज़्यादा से ज़्यादा अहदेदार अमीन बने। इस पहलू से अमानत की जिम्मेदारी बहुत बड़ी है, और इस पहलू से हमारी अमानत दरअसल तमाम बनी नौ इंसान से ताल्लुक़ रखती है। अगर हम जमात के अहदेदारान जिन पर किसी पहलू से कोई जिम्मेदारी डाली गई है अगर हकीकतन अमीन बन जाएं, तो मैं सच सच कहता हूँ कि वो इनकलाब जो 200 साल के बाद दिखाई दे रहा है वो देखते देखते हमारी ज़िंदगियों के महदूद दायरों में ही आ सकता है। बस तमाम बनी नौ इंसान जो उस रूहानी इनकलाब से पहले मर जाते हैं, वो सारी नस्लें जो दुनिया में ज़ाया हो जाती हैं उनकी अमानत का गोया हमने हक अदा न किया। बस ये वो अहम पहलू है जिसको पेश नज़र रखते हुए मैं बाज़ ऐसी बातों का इयादा करता हूँ जिनको मैं बार बार बयान कर चुका हूँ, और मैं दोबारा समझाने की कोशिश करता हूँ कि आप अमानत का हक अदा करें। सफ़रों के दौरान बहुत से ऐसे नमूने दिखाई देते हैं, जब जमातों से मिलता हूँ, दोस्त वहाँ बाज़ अपने मेहमानों को भी लेके आते हैं, मुलाकातें होती हैं, तबलीग की बातें होती हैं, दीगर दुनिया के मसाइल पर गुफ्तगू होती है, तो साथ साथ जमात का नक्शा भी सामने उभरता रहता है। साथ साथ ये भी पता चलता चला जाता है कि किस जमात में कौन अमीर कितना ज़िम्मेदार है, कौन से अहदेदार अपने काम की तरफ तवज्जो कर रहे हैं, कौन से गाफिल हैं, और ये मज़मून किसी कोशिश के बग़ैर खुद ब खुद नज़रों के सामने इस तरह उभरता है जैसे कोई मंज़र आँखों के सामने आ जाए, और बग़ैर किसी ख़ास कोशिश के उस मंज़र के पहलू उन हिस्सों में नुमाया होते हैं जहाँ उनको होना चाहिए। जब आप किसी सैर करते हुए किसी मंज़र पर निगाह डालते हैं तो दो ही चीज़ें हैं जो आपकी नज़र को पकड़ती हैं, वरना बाज़ इतने वसी मनाजिर हैं कि मुमकिन ही नहीं है कि उसके हर हिस्से पर आप नज़र को टिकाएं और फिर गौर करें कि यहाँ क्या है और वहाँ क्या है और वहाँ क्या है। लेकिन दो हिस्से हैं जो फौरन आँख पर अज खुद ब खुद रोशन हो जाते हैं, एक हुस्न का हिस्सा है और एक बदज़ेबी का बदसूरती का हिस्सा है। मंज़र में जहाँ कोई बदसूरती भी होगी वो एकदम आंखों के सामने आएगी। जहां कोई गैर मामूली हुस्न पाया जाएगा वो एकदम आंखों के सामने आएगा। बस जमातों को देखते हुए भी इसी किस्म के तजर्बे होते हैं कि खुद ब खुद जमात के हुस्न भी खुलकर आंखों के सामने आ जाते हैं और खुद ब खुद जमात की कमजोरियां भी बड़े वाज़ेह तौर पर आंखों के सामने आ जाती हैं। जिन कमजोरियों की तरफ मैं तवज्जो दिलाने लगा हूं ये अक्सर जमातों में मौजूद हैं और बहुत कम ऐसी जमातें हैं जिन जो इन कमजोरियों से साफ पाक हैं, और इन कमजोरियों का ताल्लुक ओहदेदारों की अमानत से है। मसलन जब मैं सफ़र करता हूँ या करता रहा हूँ तो एक चीज़ मेरे सामने आती है खसूसियत के साथ कि जमात ने इशात के सिलसिले में जो खिदमात सर अंजाम दिए हैं उन खिदमात को ना जमात के सामने लाने की सच्ची कोशिश की गई है ना गैरों के सामने लाने की सच्ची कोशिश की गई है। दुनिया की जमातों को शायद ये इल्म नहीं कि गुज़श्ता 8 साल में जो हिजरत के 8 साल यहाँ गुजरे हैं इतना इस कसरत से इतनी जुबानों में लिटरेचर शाया हुआ है कि जमात के गुज़श्ता 100 साल में इस कसरत से दुनिया की जुबानों में लिटरेचर शाया नहीं हुआ था। ये कोई नौज़ बिल्ला गुज़श्ता 100 साल पर फजीलत के रंग में बयान नहीं कर रहा। लिटरेचर की बुनियाद तो वही है जो हज़रत अक़दस मसीह मऊद अलैहिस्सलाम ने रखी है और बाद में आपके खुलफा ने रखी और सिलसिले के बुजुर्गों ने काम किए, लेकिन वो ज़राए मुहैया नहीं थे जिन ज़राए को इस्तेमाल करते हुए सारी दुनिया में मुख्तलिफ ज़ुबानों में अहमदीत का पैगाम और कुरान और सुन्नत का पैगाम पहुँचाया जा सकता हो। खुदा ताला ने हिजरत के इनाम के तौर पर हमें वो ज़राए मुहैया फरमाए और इस कसरत से जमात का लिटरेचर दुनिया की मुख्तलिफ ज़ुबानों में तबाह हुआ है कि जैसा कि मैंने बयान किया इसकी कोई नज़ीर नहीं मिलती, बल्कि गुज़श्ता 100 साल में सारे आलम इस्लाम की कोशिशों से इतना लिटरेचर मुख्तलिफ ज़ुबानों में शाया नहीं हुआ जितना खुदा के फजल से चंद सालों में जमात अहमदिया को शाया करने की तौफीक मिली है। मगर इस लिटरेचर की इशात का क्या फ़ायदा अगर आज भी जो इस दौर में जिस दौर में लिटरेचर तैयार हो रहा है आज के अहमदियों को भी पूरा इल्म ना हो कि क्या है। और जहाँ तक गैरों का ताल्लुक है जिनसे उस लिटरेचर का ताल्लुक है उन तक वो ना पहुँचे। इस सिलसिले में सबसे बड़ी गफलत उस सेक्रेटरी की है जिसके सुपुर्द इशात का काम है। जब भी मुझे मौका मिला है मैंने ये अंदाज़ा लगाया है कि सेक्रेटरियों को पता ही नहीं कि उनका काम क्या है। एक टेस्ट है जो मैं आप सब उमरा के सामने रखता हूँ जो दुनिया में इस वक्त मेरी आवाज़ सुन रहे हैं ये बाद में सुनेंगे या पढ़ेंगे कि वो किसी वक्त अपने सेक्रेटरी इशात को बुलाकर इससे पहले कि वो तैयारी कर ले मौजूदा हालत का अंदाज़ा करने की कोशिश करें तो उन पर बात खुल जाएगी। उनसे वो पूछें कि बताओ जमात का कौन कौन सा लिटरेचर किन किन ज़ुबानों में शाया हुआ है, तुम्हारे पास कुछ फहरिस्त है कोई उसकी कोई इल्म है कि क्या है और तुम्हारे पास वो कहाँ है कितना है, कितने रसायल शाया होते हैं, कितना लिटरेचर है जो हज़रत अक़दस मसीह मऊद अलैहिस्सलाम की कुतुब और बुज़ुर्गान सिलसिला की कुतुब से ताल्लुक़ रखता है, उसके तराजम किस किस ज़ुबान में हैं और उनको जमात में और गैरों में राइज करने के लिए तुमने क्या कोशिश की है। क्या तुम्हें पता है कि यहाँ हमारे मुल्क में कितनी ज़ुबानें बोलने वाले मौजूद हैं। कभी तुमने ये सोचा है कि अगर आज मेरे पास कोई अहमदी आए और कहे कि मुझे बॉस्निया का एक नुमाइंदा मिला है मैं उसको कुछ पेश करना चाहता हूँ तो मैं क्या पेश करूँगा। क्या तुमने कभी सोचा है कि अगर कोई आकर ये कहे कि इटली का एक बाशिंदा मेरा दोस्त बना है मुझे बताओ मैं उसको क्या दूँ। कभी तुमने गौर किया है कि कोई शख्स अगर तुम्हारे पास आए कि मैं कोरिया के एक दोस्त को लेकर आया हूँ उसको पेश करने के लिए बताइए आपके पास क्या है। غرض یہ کہ دنیا کی بڑی بڑی قومیں اور بڑی بڑی مختلف زبانیں ایسی ہیں جن کا تبلیغ کے سلسلے میں گہرا جن کو تبلیغ کے سلسلے میں استعمال کرنا ضروری ہے، ورنہ زبانوں کے بغیر کس طرح آپ پیغام پہنچا سکتے ہیں؟ اور ان زبانوں میں اگر بول چال کی اہلیت نہیں ہے تو کم سے کم تحریر ہی پیش کر سکیں، اگر گفتگو نہیں ہے تو تحریراً بہت سی باتیں ہو جاتی ہیں، کئی گونگے ہیں بیچارے جو بول نہیں سکتے لیکن لکھنا سیکھ لیتے ہیں، تو زبان نہیں تو تحریر ہی صحیح، لیکن تبلیغ کا کام بہرحال ہونا ضروری ہے، پیغام پہنچانا ضروری ہے، مگر اکثر لٹریچر ایسا ہے جن کے متعلق سیکرٹری اشاعت کو پتہ ہی نہیں ہے، وہ ہے کیا، کہاں پڑا ہوا ہے اور کب سے آیا ہوا ہے، کس نے چھپوایا تھا، اس کی ادائیگی، اس کی جو قیمت ہم نے دینی ہے دی بھی ہے کہ نہیں، جب 6 مہینے سال کے بعد 2-3 دفعہ عمرا کو لکھا جاتا ہے تو پھر اطلاع ملتی ہے کہ یہ اتنا لٹریچر ہمیں ملا تھا، فروخت اتنا ہوا، باقی اتنا پڑا ہوا ہے، لیکن یہ بھی نہیں پتا کہ کہاں پڑا ہوتا ہے۔ جب ایک چیز کسی کے سپوز کی جاتی ہے تو اس کے مختلف پہلو ہیں جو اس کے ذہن میں فوراً ابھرنے چاہیے۔ مثلاً ایک اشاعت کے لیے کا سیکرٹری جس کو بنایا جاتا ہے، اس کو فوری طور پر یہ پتہ کرنا چاہیے کہ کتنی کتابیں ہیں جن کا میں ذمہ دار ہوں، کتنے رسائل ہیں جن کا میں ذمہ دار ہوں، وہ جگہ میرے پاس کون سی ہے جہاں میں ان کو رکھوں گا، کس سلیقے سے مجھے ان کو ترتیب دینا چاہیے۔ یہ سوچ آتے ہی سب سے پہلے تو ان کاموں میں مصروف ہو جائے گا۔ ایک سیکرٹری کو، ایک شخص کو سیکرٹری اشاعت بنایا ہے، اس کے بعد ہو سکتا ہے اس کا ایک مہینہ بھر ان محنتوں میں لگ جائے، وہ معلوم کرے کہ نہ کوئی الگ کمرہ ہے جہاں اس کا اسٹاک رکھا جا سکتا ہے، نہ کتابوں کو خوبصورتی کے ساتھ دکھانے کا کوئی انتظام موجود ہے، نہ کوئی اسٹاک رجسٹر ہے جس میں درج ہو کہ کتابیں کب کہاں سے آئی تھیں اور ہم نے اس کی قیمت کسی کو ادا کرنی بھی ہے کہ نہیں، نہ اس کو یہ پتہ ہو کہ ان کتابوں کو آگے پھر شائع کرنے کا طریق کیا ہے۔ بہت وسیع کام ہے، لیکن اکثر سیکرٹری اشاعت بالکل غافل ہیں، ان کو علم ہی کوئی نہیں، اور نہ عمرا ان کو اس طرح بلا کر ان کی جواب طلبی کرتے ہیں، نہ ان سے وہ پوچھتے ہیں، تو اس لحاظ سے امیر بھی اپنی امانت کا حق ادا نہیں کرتا۔ میں نے ایک مثال جو رکھی ہے اس کو اور زیادہ آگے بڑھا کر دکھاتا ہوں، پھر آپ کو پتہ چلے گا کہ کتنے کام ہیں جماعت میں جو ہونے والے ہیں، اور ایک ایک کام کو جب آپ نظر کے سامنے رکھتے ہیں تو اندازہ ہوتا ہے کہ کتنی بڑی ذمہ داری ہے دنیا میں ایسی جماعت سے تعلق رکھنا جسے قرآن کریم نے آخرین قرار دیا، جسے حضرت اقدس محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کے پیغام کو تمام دنیا میں دوسرے ادیان پر غالب کرنا ہے۔ یہ کوئی معمولی ذمہ داری نہیں ہے، یہی وہ مضمون ہے جس کے پیش نظر خدا تعالیٰ نے سارے مسلمانوں کو بحیثیت ایک جماعت کے خلیفہ قرار دیا ہوا ہے۔ قرآن کریم میں جو آیت استخلاف ہے اس میں مضمون اسی طرح شروع فرمایا ہے کہ گویا وہ تمام محمد مصطفیٰ صلی اللہ علیہ وسلم کے ساتھی جن کو آپ پیچھے چھوڑ کر جانے والے ہیں وہ سارے ہی خلیفہ ہیں، کیونکہ جب تک ہر شخص خلیفہ نہ بنے، وہ جو خلیفہ کے طور پر چنا جاتا ہے اس کی تائید ہو ہی نہیں سکتی، ناممکن ہے کہ وہ اپنی ذمہ داریاں بحیثیت خلیفہ ادا کر سکے جب تک ہر فرد بشر جو اس کے ساتھ کام کرنے والا ہے وہ اپنی ذات میں، اپنے محدود دائرے میں ایک خلیفہ کی طرح اس کا معید اور معاون بنے اور اس کی رخصت کرنے والا ہو۔ جب تک یہ نہ ہو اس وقت تک کوئی خلیفہ کامیاب نہیں ہو سکتا۔ اسی لیے قرآن کریم نے کیسی پیاری دعا ہمیں سکھائی ہے کہ وجعلنا للمتقین اماما، یہ دعا کیا کرو، اے خدا ہمیں متقیوں کا امام بنا۔ جب تک متقی جماعت میں داخل نہ ہو، یا جب تک جماعت متقیوں کی جماعت نہ بن جائے، اس وقت تک امامت کا معیار بلند نہیں ہو سکتا۔ امامت کا گہرا تعلق متقیوں سے ہے، اور اس پہلو سے حضرت اقدس محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کے متعلق جب ہم یہ فرماتے ہیں یہ کہتے ہیں کہ آپ تمام نبیوں کے سردار اور سب سے افضل ہیں تو لازماً یہ بات تبھی سچی ہو سکتی ہے اگر آپ کے ساتھی وہ صحابہ جن کی آپ نے تربیت کی ہے وہ تمام دنیا میں انبیاء کے تربیت یافتہ دوسرے لوگوں سے زیادہ بہتر ہوں ان سے افضل ہوں. بس آنحضرت صلی اللہ علیہ وآلہ وسلم نے سب سے زیادہ متقی اپنے پیچھے چھوڑے تھے. اگر اسی بات پر آپ غور کر لیں تو شیعہ مسلک کا فساد آپ کے سامنے کھل جاتا ہے. یہ ہو ہی نہیں سکتا کہ آنحضرت صلی اللہ علیہ وآلہ وسلم کو تمام دنیا کے انبیاء پر فضیلت دی گئی ہو لیکن آپ متقیوں کے امام نہ ہوں بلکہ نعوذ باللہ من ذالک منافقین کی اکثریت کے امام ہوں. جو منافقین کا امام ہے وہ متقیوں کے اماموں کا امام کیسے بن سکتا ہے؟ بس یہ اور کسی دلیل کی ضرورت نہیں. اگر شیعہ اس بات پر ہی غور کر لیں کہ حضرت محمد رسول اللہ صلی اللہ علیہ وآلہ وسلم متقیوں کے ائمہ میں سے سب سے بلند مرتبہ رکھنے والے امام تھے اور جب تک تقویٰ کے لحاظ سے آپ کے متبعین کا معیار تمام دنیا کے انبیاء کے متبعین کے معیار سے بلند نہ مانا جائے محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کا معیار امامت بلند نہیں ہو سکتا. بس یہی مضمون ہے جو آگے خلافت میں جاری ہے اور جاری رہے گا. متقیوں کی جماعت کی ضرورت ہے, ایسی جماعت کی ضرورت ہے جن میں ہر فرد بشر ایک خلیفہ کی طرح اپنی ذمہ داریاں اپنے دائرہ کار میں ادا کرنے کا شعور رکھتا ہو, یہ احساس رکھے کہ میں نے بہرحال یہ ذمہ داریاں ادا کرنی. اس معیار کو جتنا بلند کرتے چلے جائیں گے اتنا اللہ تعالیٰ کے فضل کے ساتھ زیادہ تیز رفتاری کے ساتھ ہم اپنے مقاصد کو حاصل کر سکیں گے. اور وہ مقاصد یہی ہیں کہ اسلام کو دنیا میں نافذ کیا جائے, اسلام کی تمام خوبیوں کو اپنی تمام تفاصیل کے ساتھ انسانیوں کی زندگیوں میں ڈھال دیا جائے. جب ہم کہتے ہیں غلبہ تو مراد یہ نہیں ہے کہ کسی جگہ مسلمانوں کی حکومت قائم ہو گئی ہے, اس غلبے کی تو کوئی بھی معنی نہیں. غلبے سے مراد یہ ہے کہ اللہ کی حکومت دلوں پر قائم ہو, حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کی حکومت ہمارے اعمال اور ہمارے کردار پر قائم ہو جائے, ہم عرش الہی بن جائیں, ہم پر خدا حکومت کرے. ان معنوں کو ملحوظ رکھتے ہوئے جب آپ ان بات اپنی ذمہ داریوں پر غور کریں گے تو آپ کو محسوس ہوگا کہ کتنا بڑا کام ہے جو کرنے والا ہے اور ابھی باقی ہے. اب میں واپس اس مضمون کی طرف, اشاعت کے مضمون کی طرف آتا ہوں. اگر سیکرٹری اشاعت نے کام کرنا ہے تو اسے آغاز ہی سے اپنی ذمہ داریوں کی ہر تفصیل کو سمجھنا ہوگا, اور اگر وہ سمجھے تو اس کے نتیجے میں اس سوسائٹی میں جس سوسائٹی میں وہ جماعت ہے جس جہاں کے سیکرٹری مال کو ہم بطور مثال سامنے رکھتے ہیں اس سوسائٹی میں لٹریچر کی ہر ضرورت کو پورا کرنے کی ذمہ داری بھی اسی کی ہے. جس کا مطلب یہ ہے کہ وہ یہ بھی جائزہ لے گا کہ فلاں فلاں سوسائٹی تک ہمیں پہنچنا ہے اور ہمارے پاس اس کے لیے کچھ بھی نہیں ہے. بس مرکز کو یہ لکھتے رہنا کہ ہماری یہ ضرورتیں اب تک ہمیں نہیں پہنچیں یہ بھی سیکرٹری اشاعت کا کام ہے. اس کا یہ بھی کام ہے کہ دنیا کے ذرائع کو استعمال کر کے جہاں جہاں کتابیں بیچنے کے نظام قائم ہیں ان کی ایک باقاعدہ جس طرح نہریں بہتی ہیں اس طرح بعض بڑے بڑے ایسے نظام ہیں جن میں ایک طرف آپ کتابیں ڈالیں تو وہ آخر ان کھیتوں تک پہنچتی ہیں جو پڑھنے والوں کے کھیت ہیں, اور بڑی حفاظت کے ساتھ یہ نظام چلتا ہے, کوئی قطرہ ضائع نہیں ہوتا. وہ جماعت کی کتابوں کو ایسی نہروں میں ڈال دینا جو بالآخر پڑھنے والوں تک بہت اس نظام کے تابع خود بخود پہنچیں گی یہ بھی سیکرٹری اشاعت کا کام ہے. اس کے لیے اس کو بڑی محنت کرنی چاہیے, دروازے کھٹکھٹانے چاہیے, چھوٹے سے एक काम के लिए जो लोग अपनी जात के लिए एजेंसियां लेते हैं उनको पता है कि एजेंसी को शाये और मुश्तहर करने के लिए कितनी मेहनत करनी पड़ती है। एक साहब से मेरी दो तीन दिनों में मुलाकात हुई, मैंने कहा फलां एक काम हो सकता है, उसने कहा हाँ जी मैं करूँगा। मैंने कहा किस तरह करूँगा बताइए। उन्होंने कहा जी मैं सबके फ़ोन नंबर लूँगा, जहाँ जहाँ भी इस चीज़ की ज़रूरत पेश हो सकती है फ़ोनों पर उनसे बात करूँगा, उनके पते लूँगा, उनको इतला करूँगा कि मेरे पास ये चीज़ आ गई है, आपको ज़रूरत है, आप बताइए कौन सी सहूलत का वक्त है जब मैं आपके पास हाजिर हो सकता हूँ। अगर फिर जवाब ना आए तो मैं घर घर जाके दरवाजे खटखटाऊंगा और उनको बताऊंगा। अब वो शख्स निज़ाम जमात के लिहाज से मैं नहीं जानता कि किस हद तक बाशऊर है और बेदार मग़ज़ है, लेकिन जहाँ अपनायत पाई जाए वहाँ इंसान की बेहतरीन सलाहियतें खुद ब खुद जाग उठती हैं। और हर वो तरीका जो इंसान किसी मकसद को हासिल करने के लिए अख्तियार कर सकता है वो नज़र के सामने आ जाता है। तो ये तरीके बगैर किसी नोटिस के अचानक उनके सामने आ गए और मैं बहुत खुश था। मैंने कहा बिल्कुल ठीक है, अगर आप ये करेंगे तो इंशाल्लाह आप नाकाम नहीं होंगे। हमने तो कितने दरवाजे खटखटाने, वो दरवाजे जो उन्होंने सोचा था कि मैं खटखटाऊंगा वो तो चंद थे, हमने तो लाखों करोड़ों दरवाजे खटखटाने हैं। और सिर्फ दरवाजे खटखटाकर वहीं पैगाम को ख़त्म नहीं कर देना, उन दिलों तक पहुंचना है जिन दिलों को जगाने के लिए हम दरवाजे खटखटा रहे हैं। जब तक दरवाजों के खटकने की आवाज़ उनके दिलों को बेचैन ना कर दे उस वक्त तक हमारे मकासद पूरे नहीं हो सकते। तो इस पहलू से जब हम फिर शख्सी इशात के काम की तरफ आते हैं तो ये सोचेगा कि मैंने कितने लोगों को पैगाम पहुंचाना है, उनकी जुबानों में मेरे पास क्या कुछ है, जो है वो मैं ऐसे ज़राए इख्तियार करके उन तक पहुंचाने की कोशिश भी कर रहा हूं कि नहीं, जिन ज़राए से निस्बतन जल्दी बात उन तक पहुंच सकती है। जमात के वसाइल कम हैं, अगर हम अपने वसीलों पर ही बैठे रहें, अगर मैं सिर्फ उन अहमदियों पर ही निसार करूँ जो मुझसे आकर लिटरेचर ले जाते हैं तो कितनों तक पहुँचेगा। बाद मुल्क ऐसे हैं करोड़ों की आबादी में सैकड़ों से ज़्यादा एमडी नहीं। तो ऐसे जितना जिम्मेदारी बढ़ती जाए उतना बेचैनी बढ़ती जाती है, उसी बेचैनी के नतीजे में फिर दिमाग बेदार होता है और इंसान सोचता है, तरकीबें सोचता है, सोचते सोचते सोता है। बाज़ दफ़ा अल्लाह ताला सोचने वाले को ख्वाबों में फिर उसके मसाइल का हल बता देता है और इन्हीं बातों में मगन फिर वो उठता भी है, तो सारी ज़िंदगी का एक किस्म का जुनून सा बन जाता है। और हकीकत में जुनून के बगैर काम नहीं हुआ करते। तमाम अंबिया को मजनून कहा गया है। आखिर ये इत्तेफाक कैसे हो गया? अगर महज गाली होती तो किसी को दे दी जाती किसी को ना दी जाती। सब अंबिया में कोई कदर मुश्तरक है जिसके नतीजे में उनके दुश्मन उन्हें मजनून कहते हैं। वो काम का जुनून है, लगन है, पागल कर देने वाली लगन है, दिन रात इंसान उसमें मसरूफ हो जाता है। ये वो लगन है जो अंबिया से हमें विरसे में पानी होगी, जिसके बगैर हम अपने फराइज को सरंजाम नहीं दे सकते। बस जमाती अहदे तो ये हैं। अब सोचिए कितने बेवकूफ़ और बेचारे बदनसीब वो लोग हैं जो जमाती अहदों को अपनी इज्जतों के लिए लेबल समझते हैं और उसके लिए कोशिश करते हैं। वो बहुत बड़े खाइन हैं, वो निज़ाम जमात को बर्बाद करने वाले लोग हैं। इस नीयत से जो वोट देता है वो भी मारा गया और इस नीयत वाले वोट जिसको मिलते हैं वो भी बेचारा बदनसीब है क्योंकि गैर मुत्तकियों का इमाम बनाया गया है। बस अमानत के हक अदा करें हर पहलू से नज़र रखते हुए, हर कतरे पर नज़र रखनी होगी। एक कतरा भी कड़वा हमारी जमात में ना बाकी ना रहे, अगर उसकी कड़वाहट दूर नहीं होती तो बेहतर है कि वो हमसे अलग हो जाए। मगर इसे तो हम इस जमात को तो हमें हौज़े कौसर बनाना होगा। आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम को क़यामत के बाद यानी आखिरत में जो हौज़े कौसर अता होना है वो हौज़े कौसर इस दुनिया में बन रहा है। वो हौज़े कौसर आपके गुलामों ने बनाया है और आप एक गुलाम बनाते चले जा रहे हैं। वो तकवा जो दिलों से निचोड़ा जाएगा, ये मोहम्मद मुस्तफ़ा के आशिकों और गुलामों के दिलों से, वही तकवा है जो उस हौज़े कौसर का पानी है, वही है जो आइंदा हमेशा के लिए बनी नौ इंसान को सैराब करता रहेगा, यानी आपके गुलामों को सैराब करता रहेगा। बस इस पहलू से अपने अपनी ज़ात, अपने वजूद का शऊर हासिल करें, आप कौन हैं, क्या हैं, आप पर क्या जिम्मेदारियां हैं, और जितनी जिम्मेदारियां डाली जाती हैं उनके अमीन बनने की कोशिश करें और तकवा की रूह पैदा करें। हज़रत मसीह मौऊद अलैहिस्सलाम ने इस मज़मून पर बहुत ही उम्दा, बड़ी वसत के साथ और गहराई और लताफत के साथ रोशनी डाली है। आपका जो इक्तबास मैं इस सिलसिले में आज लाया हूँ, अब तो उसका पढ़ने का वक्त नहीं, इंशाल्लाह आइंदा खुतबे में मैं वो आपके सामने रखूँगा, लेकिन इस सरदस्त में इसी मज़मून के दूसरे पहलू आपके सामने रखता हूँ। बस एक सेक्रेटरी इशात है, वो कब इस सेक्रेटरी इशात बनने का अहल होगा हकीकत में, जब वो अपने काम को आगाज से लेकर अंजाम तक इस तरह उठाएगा जैसे सबसे ज़्यादा अहम ज़ाती ज़िम्मेदारी को इंसान उठाता है। उसको चाहिए वो फौरन अपने जायज़ा ले, लिटरेचर का मरकज़ से मालूम करे कि कोई ऐसी चीज़ तो नहीं जो वहाँ मौजूद हो हमारे पास ना आई हो, जायज़ा ले कौन कौन सी ज़ुबानें हैं जिनमें खला है, ये जायज़ा ले कि जिनको किताबें दी जाती हैं उनका रद्द अमल क्या होता है, मालूम करे कि उनकी मज़ीद ज़रूरतें क्या हैं। ऐसा तो नहीं कि जमात लिटरेचर कुछ किसी और ख्याल में शाया कर रही है और पढ़ने वालों के ख्यालात और हैं, जमात कुछ और दे रही है और तलब कुछ और है। गर्जी के बहुत तफसील और गहराई के साथ लिटरेचर को शाया भी करना चाहिए और फिर उसके रद्द अमल को मालूम करना चाहिए और उसको फिर आगे जमात में राइज करना चाहिए। एक रिसाला तकवा है जो अरबी ज़ुबान में जमात की तरफ से शाया किया जाता है। एक वक्त था जब इस ये 2-3 हज़ार की तादाद में शाया किया जाता था, लेकिन चूंकि सेक्रेटरी इशात ने कभी दिलचस्पी नहीं ली अक्सर सेक्रेटरी इशात ने कि किन के पास गया, क्या नतीजा निकला, कोई फ़ायदा हुआ या नहीं हुआ, उनको पता ही नहीं इस बात का। नतीजा ये निकला कि बहुत से ऐसे रसायल थे जिनके मतलब हमें कभी समझ नहीं आई कि क्या फ़ायदा हुआ क्या नहीं हुआ, कभी उनकी तरफ से रकम मौसूल नहीं हुई। जब जमात से पूछा गया कि बताइए आपके कहने पर हमने 200 या 500 या 1000 रिसाले जारी किए थे तो क्या बना, तो फिर कुछ अमीर साहब को फिक्र पैदा होती है, फिर मजलिस आमला में मामला पेश होता है, फिर बताया जाता है कि हमारे पास तो देने के लिए पैसे कोई नहीं, बेहतर आप रिसाले बंद ही कर दें। रिसाले तो बंद कर दिए जाते हैं, लेकिन इस चश्मे के मुंह पर कौन बैठा है, किसने इस पानी को आगे जारी रहने से रोक दिया है, इस तरफ ख्याल नहीं आता। अमरे वाकया यह है कि अगर सेक्रेटरी इशात जिम्मेदार होता और अमीर उसकी निगरानी रखता तो हफ्ता 10 दिन में एक दफ़ा तो उससे मुलाकात रखता, उसे मालूम करता कि बताओ कौन कौन से मरकजी रसायल या मुकामी रसायल कितने दो लोगों को भिजवाए जा रहे हैं, कभी तुमने उनसे राबता किया है कि वो पसंद भी करते हैं इन रसायल को कि नहीं, कभी मालूम करने की कोशिश की है कि कौन हैं जो महज मुफ्त वसूल करने की हद तक खरीदार नहीं बने हुए बल्कि पैसे की अदा करने की हद तक भी खरीदार बनने के लिए तैयार हैं, और उनको फिर लिखकर मालूम करके उनसे रकम वसूल की जाए। कभी तुमने ख्याल किया कि एक साल गुजरने को है, जमात ने अभी तक उस मरकजी शोबे को रकम अदा नहीं की जिसको रिसाले जारी करने की हदायत की जा चुकी है। ये तमाम अमूर सिर्फ एक रिसाले से ताल्लुक में अगर पेश नज़र रखे जाएं तो चंद दिन की मेहनत के बाद खुदा के फजल से बहुत उम्दा खतूत पर ये रिसालों का निज़ाम जारी हो सकता है। अतकवा है, रिव्यू ऑफ रिलीजन्स है, इसी तरह मुकामी हर मुल्क के अपने रसायल हैं जिनसे दुनिया को बनी नौ इंसान को तमाम دنیا کو یا کم از کم ان ملکوں کے رہنے والوں کو اس خصوصیت سے فائدہ پہنچایا جا سکتا ہے, لیکن ان کی اشاعت کے لیے کوئی فکر مند نہیں, کوئی سمجھتا نہیں کہ یہ میری ذمہ داری ہے. بس جس کو سیکرٹری اشاعت بنایا جاتا ہے اس کا تو دل لرزنا چاہیے کہ مجھ پر کیا مصیبت. تو خیر اور معنوں میں کہہ رہا ہوں, یعنی جہاں تک اس کی ذات کا احساس ہے اس کو یہی لگے گا کہ وہ مصیبت آ پڑی, ایک پہاڑ ٹوٹ گیا ہے سر پر, اور پھر اس پہاڑ کا بوجھ ہلکا کرنے کے لیے اس کو دعائیں کرنی ہوں گی, اس کو توجہ کرنی ہوگی, حتی المقدور کوشش کرنی ہوگی. یہ بوجھ ہلکا ہوتا ہے دو طریق پر. اول یہ کہ حوصلے کے ساتھ, صبر کے ساتھ انسان اس کوشش میں لگ جائے کہ کام خواہ کتنا بڑا ہو میں نہیں کرنا ہے, اور وہ تھوڑا تھوڑا لے کر حسب توفیق اس کام کو کرنا شروع کر دے. ہر روز اگر انسان کچھ کام کر کے سوئے, کچھ ذمہ داریاں ادا کر کے سوئے, تو اللہ تعالیٰ کی طرف سے ایک طمانینت نصیب ہوتی ہے. جو نیند ایک تھکے ہوئے مزدور کو آتی ہے وہ ایک عیاش امیر کو نہیں آ سکتی, جس کو پتہ ہی نہیں کہ بدن تھکتا کیسے ہے, کیسے محنت کی جاتی ہے. جو روٹی کا مزہ ایک بھوکے کو آتا ہے وہ ایک ایسے عیاش کو کیسے آ سکتا ہے جس نے اپنے معدے کا ٹھونس ٹھونس کر ستیاناش کیا ہوا ہے. کوئی طلب نہیں, اس کو چورنے کھانی پڑتی ہیں کہ تاکہ بھوک کا مزہ پیدا ہو, لیکن جو قدرتی مزہ بھوک کا ہے وہ چیز ہی اور ہے. بھوک کی حالت میں جن لوگوں نے تجربہ کیا ہے, ہمیں تو کئی دفعہ ایسے تجربے ہوئے ہیں کہ سفر کی حالت میں, شکار کی حالت میں, شدید بھوک کے وقت روٹی کا ایک ٹکڑا اور پیاز اور نمک مرچ وہ مزہ دے جاتے ہیں کہ بڑی سے بڑی دعوت بھی وہ مزہ نہیں دیتی. تو نیند کا مزہ بھی وہی ہے کہ جو کمائی جائے وہی نیند اس دیتی ہے, ہاں وہ تھوڑی ہو بڑا دل کو سکون بخشتی ہے. بس ہر عہدیدار کو اس خیال سے محنت کرنی چاہیے کہ میری ذمہ داری ہے, اور کوئی دن مجھ پر ایسا نہ گزرے کہ میں اس ذمہ داری کے کسی حصے کو ادا نہ کر رہا ہوں. اس لگن سے جب عہدیدار کام شروع کر دیں تو اللہ تعالیٰ کے فضل سے پھر کام آسان ہونے شروع ہو جاتے ہیں. ایک دن کا بوجھ ہلکا ہو جائے گا, پھر دوسرے دن کا بوجھ ہلکا ہوگا, پھر تیسرے دن کا بوجھ ہلکا ہوگا, اور رات کو جب وہ تہجد کے لیے اٹھے گا تو یہ دعا کرے گا, ربنا ولا تحملنا ما لا طاقت لنا به واعف عنا واغفر لنا وارحمنا انت مولانا فانصرنا علی القوم الکافرین. اے خدا, ہم نے تیرے لیے بوجھ اٹھائے ہیں, ہم پر جو تو بوجھ ڈالتا ہے ایسے بوجھ نہ ہوں جن کو اٹھانے کی ہمیں طاقت نہ ہو. اس مضمون کو, دعا کو دل سے گہرائی کے کرنے کے دعا کرنے کے نتیجے میں انسان سمجھ سکتا ہے, اس کے بغیر نہیں سمجھ سکتا. وہ شخص جس نے دن بھر محنت کی ہو اور پھر رات کو یہ دعا کرتا ہے, اس پر اس دعا کا حقیقی مضمون روشن ہوتا ہے. وہ یہ نہیں سمجھ رہا ہوتا کہ خدا مجھ پر ایسی ذمہ داری ڈال دے گا جس کی مجھ میں طاقت ہی نہیں ہے. وہ اس رنگ میں اس دعا کا مفہوم سمجھتا ہے کہ اے خدا, میرے بوجھ تو نے ہلکے کرنے ہیں, مجھ میں تو کوئی طاقت نہیں, جو تو نے بوجھ ڈالا ہے اس کی طاقت بھی عطا کر. یہ مراد ہے اس دعا سے. ربنا ولا تحملنا ما لا طاقت لنا کا یہ مطلب نہیں ہے کہ جو میں کام نہیں کرتا وہ میرے سر سے ٹالتا چلا جا. اگر یہ مطلب ہو تو ہر انسان دنیا کا سب سے نکما انسان بن کر مرے گا, کیونکہ انسان کو عادت ہے کام ٹالنے کی. مراد یہ ہے کہ اے خدا, میں نے کر کے دیکھا ہے, میں نے جان ماری ہے, اور میں جانتا ہوں کہ مجھ میں طاقت نہیں ہے. بس تو طاقت سے بڑھ کر بوجھ ڈالنے والا نہیں ہے, میری طاقت بڑھا. یہ اس دعا کا مفہوم ہے. بس اللہ تعالیٰ پھر طاقت بڑھاتا چلا جاتا ہے. اور میرا تجربہ ہے ساری زندگی کا کہ کبھی بھی یہ دعا نامقبول نہیں ہوتی, رد نہیں کی جاتی. اگر اس کے مضمون کا حق ادا کرتے ہوئے, اس کو سمجھتے ہوئے آپ یہ دعا کرتے ہیں, خدا ضرور سنتا ہے اور ضرور آپ کو طاقت عطا فرماتا ہے, آپ کے مددگار مہیا کرتا ہے, دنیا کے حالات میں تبدیلیاں پیدا کرتا ہے, آپ کی وہ دلی خواہشات جو اس کی خاطر دلوں میں پیدا ہوئی ہیں, دل میں پیدا ہوئی ہیں, ان کو پورا کرنے کی کوشش فرماتا ہے. بس ایک عہدیدار جب اپنی امانت کو حق ادا کرنا چاہے تو یہ دو ہی رستے ہیں. ایک یہ کہ وہ اپنی امانت کو سمجھے ہے کیا, اس کا احاطہ کرے, اس کی تفاصیل کا اس کو علم ہونا چاہیے, اور پھر وہ ہر اس چیز پر ہاتھ ڈالے جس کی اس میں طاقت ہے, ہاتھ تدریجن ڈالے مگر چھوڑے نہ رکھے. ایک پہلو بھی اس کی امانت کا ایسا نہ ہو جسے وہ اٹھانے کی کوشش نہ کرے. ایک دم نے اٹھتی تو رفتہ رفتہ اٹھائے, لیکن اٹھائے ضرور. اور جب کوئی امانت کا حق ادا کرنے کی کوشش کرے اور اس کا بوجھ محسوس ہوتا ہو اس وقت وہ دعا کرے, کیونکہ بغیر بوجھ محسوس کیے جو دعا کی جاتی ہے کہ اے خدا ہمارے بوجھ ڈال دے, ہمیں طاقت سے بڑھ کر بوجھ نہ دے, یوں فرضی اور خیالی باتیں ہیں. اس دعا کا حقیقت سے اور خدا کی قبولیت سے کوئی تعلق قائم نہیں ہوتا. جب بھوکا روٹی مانگتا ہے اس کی آواز اور ہوتی ہے, اور بغیر بھوک کے آپ روٹی طلب کریں اس آواز میں فرق ہوگا, زمین و آسمان کا فرق ہے. تبھی خدا تعالیٰ نے دعا کے ساتھ مستر کی شرط لگا دی ہے کہ جب میں مستر کی آواز سنتا ہوں تو اس کی دعا کو قبول کرتا ہوں. تو ایک عہدیدار کا استقرار یہ ہے کہ وہ کام پر ہاتھ ڈالے, اس کا بوجھ محسوس کرے, جانتا ہو کہ اکیلا اس سے یہ کام ہونا نہیں ہے, اور کوشش ضرور کرے. تب وہ خدا کے حضور عاجزانہ گرے اور کہے اے خدا تو طاقت سے بڑھ کر بوجھ ڈالنے والا نہیں ہے, پر مجھ پر بھی وہ ڈال جس کی طاقت نصاب فرماتا چلا جائے. جب اس طرح محسوس کر کے دعا کی جائے گی تو وہ غیب سے ایسے ہاتھ کو دیکھے گا جو غیب کا ہاتھ نہیں رہے گا بلکہ ظاہر ہوگا, اور اس کے بوجھ اٹھائے گا اور اس کے بوجھوں کو ہلکا کر دے گا, اور وہ اپنے کاموں کو پہلے سے زیادہ بڑھ کر روانی اور عمدگی کے ساتھ اور سلاست کے ساتھ ادا کرنے کی اہلیت اختیار کرتا چلا جائے گا. ابھی اس کی اور بھی مثالیں دینے والی ہیں, اور بھی بعض عہدے ہیں جن کے متعلق میں کچھ گفتگو کرنا چاہتا ہوں, تو انشاءاللہ آئندہ جمعے میں اب اس مضمون کو جاری رکھوں گا. اس عرصے میں جس حد تک آواز عہدیداروں تک پہنچی ہے وہ اس کو سمجھنے کی اہلیت رکھتے ہیں, وہ ابھی سے اس کی طرف توجہ شروع کر دیں تاکہ مجھے یہاں بیٹھے دکھائی دینے لگے کہ خدا کے فضل سے کاموں کے انداز میں پاکیزہ تبدیلی پیدا ہوئی ہے. اللہ تعالیٰ نے توفیق عطا فرمائے. الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به. الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن محمدًا عبده ورسوله. عباد الله رحمكم الله, إن الله يأمر بالعدل والإحسان وإيتاء ذي القربى وينهى عن الفحشاء والمنكر والبغي يعظكم لعلكم تذكرون. اذكروا الله يذكركم وادعوه يستجب لكم ولذكر الله